उस वक्त सिर्फ एक नून वाकया हुआ था तौहीन रिसालत का, जो बहुत हाई प्रोफाइल एक केस था जिसमें एक किताब लिखी थी एक हिंदू ने और उससे तौहीन रिसालत का मुकदमा उस पर चलाया गया था, जिसको कत्ल कर दिया था एक NWSP जो आजकल खैबर पख्तूनख्वा कहलाता है, वहां से आके एक नौजवान ने कत्ल कर दिया था उस शख्स को। इसके अलावा कोई ऐसा वाकया रूनुमा नहीं हुआ। 100 साल की हुकूमत रही इन इलाकों पे हिंदुस्तान के, जिनने पाकिस्तान बनाया अंग्रेजों की, और कोई ऐसा और हाई प्रोफाइल केस तौहीन मजहब का या तौहीन रिसालत का नहीं हुआ था। लेकिन 1100 केसेस जो 85 के बाद से 1985 के बाद से रजिस्टर हुए हैं, उनमें ओवरवेलमिंग मेजॉरिटी जो है वो मुसलमानों की है। जो गैर मुस्लिम जो रिलीजियस माइनॉरिटी के लोग हैं वो बहुत कम हैं एज कम्पेयर टू मुसलमान। और बहुत से मुसलमान कत्ल भी हुए इस इल्जाम में, जिन पे जो इल्जाम लगा तौहीन रिसालत का या तौहीन मजहब का, उनको कत्ल भी किया गया। बहुत से लोग कत्ल भी हुए। एक जज भी कत्ल हुआ हाई कोर्ट का, जिसने बेल ले ली थी एक तौहीन रिसालत के अक्यूज्ड की, बेल लेने के इल्जाम में जज को भी हाई कोर्ट के कत्ल कर दिया गया था।
सही।
तो ये तमाम वाकयात जो हैं ये जाहिर करते हैं कि रिलीजियोसिटी हमारे यहाँ जितनी बढ़ गई है, और रिलीजियोसिटी का मतलब मजहब नहीं है। मजहब के बारे में तो इस मुल्क के फाउंडर ने कहा था कि रिलीजन इज ए पर्सनल मैटर ऑफ फेथ फॉर एवरी इंडिविजुअल। हमने मजहब को आइन में डिफाइन भी कर दिया कि मुसलमान वो हो सकता है जो जिसकी डेफिनेशन आइन में दी गई है।
ठीक।
हमारी तमाम जो एक्टिविटीज हैं आजकल वो मजहब के हवाले से हैं या मजहब की नुमाइश के हवाले से हैं। सो मच सो कि हम चांद देखने के लिए भी मौलवी की जरूरत होती है हमें, कि वो बताएगा दूरबीन लगा के छत पे खड़े होके चांद देखेगा। कंप्यूटर पर बैठ के चांद नहीं देखा जा सकता। 100 साल के चांद प्रिडिक्ट किए जा सकते हैं, लेकिन हमारे यहाँ एक मखसूस हुलिये का आदमी जब तक 22वीं मंजिल पे हबीब बैंक प्लाजा की खड़े होके चांद देखने का ऐलान ना करे, हम चांद को भी सही तस्लीम नहीं करते।
ओके, डॉक्टर मेहदी हसन साहब, जी जी वापस आते हैं। बिल्कुल, उलमा जो है उनका काफ़ी पाकिस्तान में देखें तो असर रसूख पाया जाता है। लेकिन वापस आते हैं, आपने ये कहा कि आप लोग जो हैं सजाए मौत के ख़िलाफ़ है, लेकिन यहाँ पे मुमताज़ कादरी जैसे जो लोग हैं जिन्होंने गवर्नर तासीर को कत्ल किया और फिर उन्होंने आखिरी यानी पांसी के वक्त तक वो ये कहते रहे कि उन्होंने जो कुछ किया वो दुरुस्त किया, और अगर वो रिहा होते हैं तो वो दोबारा भी इस तरह कर सकते हैं, तो ऐसे लोगों के साथ फिर क्या किया जाए?
देखिए, बात ये है, हमारा मौकफ ये है कि जो आदमी जुर्म करता है और ऐसा खतरनाक जुर्म करता है जैसा मुमताज कादरी ने किया था, मुमताज कादरी ने जो जुर्म किया उसने इस्लामी उसूल को भी वायलेट किया। पहली बात तो ये है कि जिस चीज की उन्हें तनख्वाह मिलती थी कादरी साहब को
जी,
वो थी गवर्नर की हिफाजत की, उन्होंने उसको वायलेट किया। जबकि मुसलमानों के यहाँ इस्लाम में रिस्क हलाल की बहुत अहमियत है।
ठीक।
उनको जिस चीज की तनख्वाह मिलती थी उन्होंने उसे वायलेट किया, अपने ओथ को वायलेट किया कि वो हिफाजत करेंगे गवर्नर की। और दूसरी बात ये है कि अगर वो ये समझते थे कि उन्होंने तौहीन की है रिसालत की या मजहब की, तो उसका कानून मौजूद है, उन्हें चाहिए था कि वो उसमें जाके थाने में जाके रिपोर्ट करते और केस रजिस्टर कराते उनके खिलाफ। उनको खुद फैसला करने का हक नहीं दिया जा सकता, उनको क्या किसी को भी नहीं दिया जा सकता। अगर ये फैसले खुद करने लगेंगे लोग तो जंगल का समा पैदा हो जाएगा।
अच्छा, फिर यही जो आप कह रहे हैं, ठीक, आप जो बात कर रहे हैं डॉक्टर मेहदी हसन साहब, इसी को मैं आगे बढ़ाना चाहूँगी, क्योंकि एक तरह से ये भी देखने में आजकल पाकिस्तान में नज़र आ रहा है कि जो मजहबी जमातें हैं वो मुमताज़ कादरी का जो मुवाजना है वो आसिया बीबी के साथ करते हैं। ब्रिगेडियर हामिद सईद साहब, इस पर आप कमेंट कीजिएगा कि ये मुवाजना जो है ये कहाँ तक दुरुस्त है।
समझ नहीं पाया आपने किसके साथ मुआवजे का जिक्र किया है।
जी ये मैं कह रही हूँ कि गवर्नर तासीर के जो कातिल थे जिनको सजा हो चुकी है मुमताज कादरी, जी कुछ मजहबी जमातें जो हैं उनका मुवाजना करते हैं आसिया बीबी से, एक मसीही खातून जिन पर इल्ज़ाम है कि उन्होंने मजहब जो रसूल सल्लल्लाहु अलैहि वसल्लम है उनकी तोहीन की थी, लेकिन वो बार बार अपने बयानात में इन इल्ज़ामात को रद्द करती रही है। तो ये मुवाजना जो है ये आपकी नज़र में कहाँ तक दुरुस्त है।
मेरे ख्याल में ये मुआवजा डॉक्टर मेहदी हसन साहब ने बड़ी अच्छी तरह बयान किया कि मुआवजा यूं दुरुस्त नहीं है कि ये जिस बंदे का मुमताज कादरी का जिक्र हुआ है
जी,
उसने तो पॉइंट ब्लैंक रेंज के ऊपर गवर्नर को गोली मारी सिर्फ इस बयान पर कि मेरे ख्याल में तोहीन रसालत कानून में काफी खामियां सुगम है और इसको इम्प्रूवमेंट करने की जरूरत है, यही कहा था ना उन्होंने।
बिल्कुल यही कहा था। और आसिया बीबी से जेल में मुलाकात की थी,
रसालत वाली बात नहीं थी।
ठीक, ओके।
ये तो
ब्रिगेडियर साहब, ब्रिगेडियर साहब वापस आपकी तरफ आते हैं जी, कुछ चंद मिनट के लिए हमें इस वक्त ज्वाइन किया है सुन्नी तहरीक के सरबराह सरवद एजाज कादरी साहब ने, उनकी जानिब हम जाते हैं, उनका मौकफ भी जानना चाहेंगे वो क्या कहते हैं इस बारे में। अस्सलाम वालेकुम सरवद एजाज कादरी साहब। जी बहुत शुक्रिया सर, आप हमें टाइम दे रहे हैं। सरवत एजाज कादरी साहब, आपकी जो सुन्नी तहरीक है हम देख रहे हैं गुज़श्ता कई दिनों से आप लोग ये मुतालबा कर रहे हैं, हुकूमत पर ज़ोर दे रहे हैं कि मजहब रिसालत या मजहब इस्लाम के जो सज़ा याफ्ता लोग हैं उनकी सज़ाओं पर जल्द अज़ जल्द अमल किया जाए। इस ख़ास वक्त में ये ज़ोर देना, इसकी क्या वजूहात हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, सबसे पहले तो आपका और आपके सब मेहमानों का, दोस्तों का शुक्रिया। और यकीनन हम ये समझते हैं कि पाकिस्तान में आईन और कानून की बालादस्ती होना चाहिए, और यकीनन मुमताज़ भाई का जो फैसला था वो आईन और कानून और शरीयत से मुनाफी था। अच्छा, इसके अंदर वो इस हवाले से भी हम गुफ्तगू करते हैं कि इस्लाम ये कहता है तमाम लोगों को अदालत के अंदर पेश होने की इजाज़त है, तमाम को अदालत से मुबर्रा कोई भी नहीं है, अदालत से कोई मुबर्रा नहीं है। हम ये आपने तो अभी पाँच दिन की बात की, हम पाँच साल से इस तहरीक को चला रहे थे, हमारे अकाबरीन ने अहले सुन्नत तमाम अहले सुन्नत वाल जमात, हमारा यह मौकिफ था कि उनको फिर उनको मौका दिया जाए अदालत के अंदर शरई कोर्ट के अंदर उनका केस लेकर जाया जाए, अगर उनसे जो भी है, हमने उनसे कोई उसके उस पर ये नहीं कह रहे थे, हम ये कहते अगर 295C को, और अब मेरे दोस्त आपके साथ एक अभी तशरीफ फरमा है, वो अगर मुझे पता होता इस उनवान पे है तो मैं सारे सबूतों के साथ आपके साथ बैठ, इवन के जस्टिस ख्वाजा शरीफ साहब और जस्टिस गाजी नजीर गाजी साहब, ये तमाम हमारे मुतबर जजेज हैं, इन्होंने पूरे दलाइल के साथ मुकदमे, इनका मुकदमा भी नहीं सुना गया। अच्छा, जहां से ये जंग शुरू हुई, मतलब जिस वाक्य से ये जंग शुरू हुई है 2009 का वाक्य है और मुमताज भाई का वाक्य 2011 का है। आप मुझे ये बताइए कि हम FIR के लिए हम थानों के चक्कर लगाते रहे, हमारे बुजुर्ग हमारे अकाबरीन, FIR नहीं काटी गई सिर्फ इस वजह से कि उस शख्स ने ये कहा था कि ये कानून है। मैंने कहा कि अगर आप मुझे नेक्स्ट टाइम का मौका देंगी तो मैं वो लफ्ज और अल्फाज, वो आपकी तहरीरें, वो अखबार की कटिंग है, वो TV के इंटरव्यू, वो इंडिया के TV के इंटरव्यू, वो सारी चीजें लेकर मैं आपके साथ बैठ जाऊंगा। और इन भाई जो आपके
हम जरूर आपको जी जरूर मौका देंगे, लेकिन इस वक्त ये भी बात की जा रही है, आज जो हमारे पास रिपोर्ट आई है उसमें आप लोगों की जो तहरीक है सुन्नी तहरीक, उन्होंने ये भी कहा है कि ब्लास्फेमी लॉ जो है उसमें किसी भी सूरत में कोई तब्दीली नहीं होनी चाहिए, जबकि ह्यूमन राइट्स एक्टिविस्ट डॉक्टर मेहदी हसन हमारे साथ हैं, ब्रिगेडियर हामिद सईद हमारे साथ हैं, दोनों ये मानते हैं कि इस ये जो लॉ है जो अल्लाह क्या बनाया हुआ नहीं है बल्कि इंसान का बनाया हुआ ये कानून है, इसमें तब्दीली करना कोई गलत बात नहीं है, और इसमें दोनों हमारे एनालिस्ट कह रहे हैं कि इसमें खामियां मौजूद हैं उसको दूर करने की ज़रूरत है, तो आप इसके खिलाफ क्यों हैं। जी कादरी साहब, जी हमारे साथ हैं लेकिन उनकी आवाज़ हम तक नहीं आ रही है। सरताज सरवत एजाज कादरी साहब, आप हैं हमारे साथ? जी आपकी आवाज़ हम तक नहीं आ रही है। ओके उनकी लाइन ड्रॉप हो चुकी है, वो किसी मीटिंग से उठ के उन्होंने हमें ज्वाइन किया था, बेहद उनके हम शुक्रगुजार हैं। डॉक्टर मेहदी हसन साहब, आपने सुना सरवत एजाज कादरी साहब को, हमें बताइएगा क्या आप जवाब में कहना चाहेंगे आप?
देखिए बात ये है कि रोशन ख्याली का तकाजा ये है कि इंसान को जमाने के साथ चलना चाहिए। मैं हमेशा ये कहता रहा हूँ कि हमारी जो रिलीजियस फिलोसफी है, जो तीन रिलीजन है पैगम्बरों के, जूदाइज्म है, क्रिश्चियनिटी है और इस्लाम है, इनके फिलोसफीज जो हैं वो तो डिवाइन है, अल्लाह ताला ने दी है, लेकिन जमाने के साथ साथ गवर्नेंस जो है वो मैन मेड होती है हमेशा। जमाने के मुताबिक, वक्त के मुताबिक कवानीन को वजह किया जाता है। शर्त सिर्फ ये होती है कि पाकिस्तान में के इस्लाम के फंडामेंटल्स के खिलाफ ना हो, लेकिन इंटरप्रिटेशन की गुंजाइश मौजूद होती है। और अगर ये बात तस्लीम कर ली जाए उन जमातों और उन साहिबान की, उन अफराद की जो ये कहते हैं कि हर चीज इस्लाम के मुताबिक होनी चाहिए और ये मुकम्मल ज़ाबता हयात है, तो जब तक आप उसको जमाने के मुताबिक इंटरप्रेट नहीं करेंगे उस वक्त तक उस पर अमल नहीं हो सकता। जहाँ तक इन कवानीन का ताल्लुक है जिसमें ये कहा जाता है, और ये ह्यूमन राइट्स कमीशन नहीं कह रहा, ये बहुत बड़े बड़े ज्यूरिस्ट भी कह रहे हैं, इस कानून में और कुछ खामियां हैं और वो उसका सबूत ये देते हैं कि इस कानून को, मैंने जो कहा कि 1100 केसेस रजिस्टर हुए हैं इस कानून के तहत जो ज्यादातर मुसलमानों के खिलाफ हुए हैं, उसमें हर कोई अपनी इंटरप्रिटेशन के मुताबिक इंटरप्रेट कर लेता है किसी की तहरीर को या तकरीर को और केस कर देता है। तो जो खामियां हैं वो ये हैं कि इसका मिसयूज रोकने की जरूरत है, और ये बात साबित हो चुकी है कि बहुत से केसेस जो रजिस्टर कराए गए वो अपने इंतकाम को पूरा करने के लिए और बदला लेने के लिए लोगों ने इस कानून का सहारा लिया और ब्लैसफेमी के तहत केसेस रजिस्टर कराए अपने मुखालिफिन के खिलाफ, क्योंकि ये एक बहुत हसास मामला होता है, फौरन डिफेंसिव पे आ जाता है वो शख्स जिस पे ये केस रजिस्टर हो जाए। तो इसलिए इसको रोकने की जरूरत है और ऐसा कानून बनाने की जरूरत है जिसको मिसयूज ना किया जा सके।
दोबारा हमें ज्वाइन किया है कादरी साहब ने, सरवत एजाज कादरी साहब, इस कानून में, इंसान का जो बनाया हुआ ये कानून है, इसमें जो लूप होल्स हैं उसको बयान किया है डॉक्टर मेहदी हसन साहब ने, और हमने भी देखा है कि इसको काफ़ी मिसयूज़ जो है ये कानून होता रहा है और बदला लेने के लिए भी इसको इस्तेमाल किया जाता रहा है। ये बताइएगा इसमें तब्दीली के आप लोग क्यों खिलाफ हैं?
देखिए तब्दीली के 302 के तहत भुट्टो को फांसी हुई, 300 भुट्टो ने तो फांसी, भुट्टो ने कत्ल तो नहीं किया था ना, तो 302 भी खत्म कर दीजिए आप, ठीक है। रेमी डेविस को आपने 302 के तहत 4 आदमियों को मारा, उस पर भरे बाजार में मारा आपने उसको, अमेरिका बैरूनी दबाव में आपने उसको वापस भेज दिया, रेमी डेविस को कत्ल किए थे ना सर, उसने 4 पाकिस्तानियों को मारा था सर, 302 खत्म कर दीजिए आप। जब आप ये समझती हैं तो 295 सी क्यों रह गई आपको डिस्कशन के लिए? अब सिर्फ इस मौजू पे क्यों डिस्कस होता है? ये पार्लियामेंट ने बनाया था, आइन ने बनाया था, अगर इसके अंदर कोई बात की जाएगी, ये मुत्तफाका तौर पे तमाम मकतब फिक्र तमाम पार्लियामेंट ने मिलकर ये 295 सी बनाई थी। हम ये हमारे लिए मौजू बहस क्यों है? इंग्लैंड में ये क्यों वाकया हो गया, जर्मनी में क्यों वाकया हुआ, फ्रांस के अंदर ये चार्ली वाला वाकया क्यों हुआ, ये मुझे बताएं ना। ये हसास मामला है, इसके मौजू हमें और भी दफात है, 302 का मिस यूज हो रहा है, तो आप उस पर तवज्जो दे लेना। आपके पास ह्यूमन राइट्स वालों के पास भी ये चीज रह गई है।
अच्छा, अगर उसमें
ईमानदारी से बताइए गवर्नर का, देखिए
कादरी साहब, अगर
मलूना का जो फांसी है ना, मैडम मेरी सुने
जी प्लीज,
आसिया मलूना जो फांसी है वो मैंने और आपने नहीं दी है, अदालत ने दी है, सारी लोअर कोर्ट उसकी इन्वेस्टिगेशन,
लेकिन अदालत ने उसे रोका भी है
जी। अब उसका पास सुप्रीम कोर्ट था ना, तो फिर ये गवर्नर साहब को उठ के जाने की क्या जरूरत थी? क्या और हजारों औरतें ऐसी नहीं है जो तकलीफ, बेगुनाह मुकदमों का शिकार है? क्या बहुत सी ऐसी नहीं है जिन औरतों को, बिचारियों को जिंदा जला दिया जाता है, औरतों को जिंदा जला जला के दफना दिया जाता है? बलोचिस्तान के अंदर जाके देखिए, खैरपुर में जाके देखिए, सिंध में देखिए, पंजाब में देखिए आप। अब वो जुल्म ज्यादती, गवर्नर साहब को सिर्फ वही औरत नजर आई थी इस वक्त मिलने के लिए, कि उनका सारा कानून आइन तोड़ के, कानून तोड़ के वो गवर्नर आइन नुमाइंदा है।
लेकिन कादरी साहब, यहाँ एक सवाल माजरत के साथ एक सवाल आपसे करना चाहूंगी, जो मेरे जहन में आया है, आपने 302 और बाकी जो मुख्तलिफ वो हैं, शिके हैं और मुख्तलिफ कानून का आपने हवाला दिया है कि उसमें भी फिर तब्दीलियाँ होनी चाहिए, तो अगर उसमें की जाती है इसका मतलब है फिर आपके लिए ये एक्सेप्टेबल होगा ब्लास्फेमी लॉ में, अगर फिर तब्दीली पे बात हो तो? कादरी साहब ओके, उनकी लाइन दोबारा ड्रॉप हो गई, हम उनके शुक्रगुजार हैं, उन्होंने हमें टाइम दिया। डॉक्टर मेहदी हसन साहब, बाकी भी ऐसी कवानीन है कादरी साहब का कहना है उसमें भी, जी वो हमारे साथ हैं जी कादरी साहब।
देखिए बात ये है कि जिस कानून के पास दिया था सुप्रीम कोर्ट की रूल के मुताबिक 1900
जी। डॉक्टर मेहदी हसन साहब, आप उनकी लाइन भी ड्रॉप हो गई, काफ़ी सामीन शोर था जी, हम चाहेंगे प्रोड्यूसर से रिक्वेस्ट करना चाहेंगे कि वो दोबारा इसको मिलाएं। ब्रिगेडियर हामिद सईद साहब, आपने HRCP के फॉर्मर प्रेसिडेंट को भी सुना और कादरी साहब को भी सुना, आप के कमेंट्स प्लीज़। ब्रिगेडियर हामिद सईद साहब ओके, तो इसका मतलब है इस वक्त हमारे साथ लाइन पे कोई गेस्ट नहीं है, राइट? ब्रिगेडियर हामिद सईद साहब, आप हमारे साथ हैं? ओके, सामीन वैसे भी टाइम जो है वो इस सेगमेंट का ख़त्म हो चुका है, तो हम दोबारा ब्रिगेडियर हामिद सईद साहब को मिलाना चाहेंगे, क्योंकि जो चोटू गैंग के ख़िलाफ़ ऑपरेशन इस वक्त जारी है उस हवाले से चंद सवालात हम उनसे करना चाहेंगे। जब तक कि उनको दोबारा लाइन में लेते हैं प्रोड्यूसर, इस वक्त हम एक मुख्तसर सी ब्रेक लेते हैं, हमारे साथ रहिए।
ग्लोबल इशूज़ पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप ऑफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, who are already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरे का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लक ना कर सके।
गैर जानेदार बहस।
रेमन डेविस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहां पे सेक्सुअल अब्यूज या कोई भी चीज
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन DC से मोहम्मद आतिफ के साथ।
इस سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. جو آپ سن رہے ہیں وائس آف امریکہ کے واشنگٹن اسٹوڈیو سے. سروت اعجاز قادری صاحب سے ہم اجازت لے چکے تھے دوبارہ, لیکن انہوں نے ہمیں جوائن کیا ہے, وہ اپنی بات کمپلیٹ کرنا چاہ رہے ہیں. ڈاکٹر مہدی حسن اور بریگیڈیئر حامد سعید کی لائنز جو ہیں وہ ڈراپ ہو چکی ہے. ہم کوشش کر رہے ہیں کہ بریگیڈیئر صاحب کو دوبارہ لائن پہ لیں. جی قادری صاحب, آپ پلیز اپنی بات کمپلیٹ کریں.
میں ایسا کہہ رہا تھا کہ دیکھیں شریعت اور اسلام کتنا پیارا مذہب ہے جو سب کو امان دے رہا ہے. اگر 302 اگر ہم دیکھ لیں تو ریمی ڈیوس کو سزائے موت ہے, ٹھیک ہے. وہ کون سا بیرونی ایجنڈا تھا جس کے اوپر اس کو 4 مہینے کے اندر, 4 قتل کے اندر اس کو ریلیز کر کے
ان کو جی
شریعت کا استعمال کیا.
جی انہوں نے جن لوگوں کا قتل کیا تھا اسی فیملی انہی کے جو فیملی ممبرس تھے انہوں نے اس ریون ڈیوس جو ہے ان کو معاف کر دیا تھا, اور یہ اسلامی اصولوں کے خلاف کے مطابق ہے, اسی لیے ان کو رہا کیا گیا تھا.
ٹھیک ہے, مانتی ہے نا آپ نے اسلام نے امان دیا ہے غیر مسلم کو؟
جی بالکل
مانتی ہے نا اسلام امان دے.
ہم اسلام کے خلاف نہیں ہیں کہ سر ہم اس وقت بات کر رہے ہیں بلاسفیمی لا پہ, جو اسلام کا بنا ہوا قانون نہیں ہے, اسلام سے اس کا کوئی تعلق نہیں ہے, یہ انسانوں کا بنا ہوا قانون ہے. اور ہمارے باقی جو اینالسٹ ہیں ان کا یہ کہنا ہے کہ اس میں خامیاں موجود ہیں اور وہ خامیاں دور کرنے کی ضرورت ہے.
تو پارلیمنٹ موجود ہے نا, پارلیمنٹ سے کیس پاس ہوا تھا نا, ہم اس میں اب ترمیم کی, اس میں سارے مکتب فکر کے علماء موجود تھے, تمام قائدین موجود تھے, اکابرین موجود تھے. پارلیمنٹ اور آئین پر تو آپ کو اعتماد ہے, آپ اس پہ چل لیں. یقین ہمارے لیے تو قرآن اور حدیث ہمارے لیے نمبر ون ہے نا, وہ ہمارا سپریم قانون ہے. آج انگلینڈ کا واقعہ ہوا, آپ یہ بتائیں وہاں ٹالرنس کا لیول کیا ہے, وہاں برداشت کا لیول کیا ہے. لیکن انہوں نے اسکاٹ لینڈ میں جو بیان دیا ہے تنویر قادری نے نا, وہاں لوگوں نے انگلینڈ کے
جی
لوگوں نے وہاں
اوکے قادری صاحب ہم نے دوبارہ آپ کو ٹائم دیا جی, اور اس سیگمنٹ میں سب سے زیادہ بولنے کا ٹائم جو ہے ہم نے آپ ہی کو دیا ہے, لیکن بدقسمتی سے سیگمنٹ کا ٹائم بالکل ختم ہو چکا ہے. باقی موضوعات پہ بھی ہم نے بات کرنی ہے, انشاءاللہ آئندہ ہم آپ کو مدعو کریں گے اور اسی موضوع پہ تفصیل میں آپ سے بات ہوگی. بریگیڈیئر حامد سعید صاحب بتایا جا رہا ہے آپ نے دوبارہ ہمیں جوائن کیا ہے, اور اس وقت بریگیڈیئر صاحب ہم دیکھ رہے ہیں کئی ہفتوں سے صوبہ پنجاب کا جو جنوبی حصہ ہے اس میں چوٹو گینگ کے خلاف آپریشن جو ہے وہ جاری ہے, لیکن سب سے پہلے میں آپ سے یہ جاننا چاہوں گی کہ اس طرح کے جو گینگز ہیں یہ کیوں اور کس طرح پیدا ہوتے ہیں پاکستان میں؟
بالکل گڈ سوال آپ کا, اور بجا میں اس کا جواب نہیں دیتا ہوں کہ دراصل جتنے بھی یہ گینگز ہیں یہ پہلے فرد ہوتے ہیں اور آؤٹ لاز ہوتے ہیں جنہوں نے کوئی نہ کوئی جرائم کیے ہوتے ہیں. پھر یہ چیزیں کسی پالیٹیشین یا جاگیردار یا وڈیرے کی طرح میں آ جاتے ہیں اور اس کا باڈی گارڈ وغیرہ وہ بن جاتے ہیں, تو وہ جاگیردار یا وڈیرا ان کو پروٹیکشن دیتا ہے کہ پولیس ان کو اپریہینڈ نہ کر سکے, اور وہ پھر جاگیردار کے کہنے پہ اس کے مخالفین کی سپورٹ کرتے ہیں,
ٹھیک,
اور اس کے کہنے پہ جرائم کا ارتکاب بھی کرتے ہیں. پھر آہستہ آہستہ ان کے برو میں جب قوت بڑھ جاتی ہے یا جب جاگیردار کے اوپر کوئی پریشر کرتا ہے تو وہ ان سے لاتعلق ہو جاتا ہے. لاتعلق ہونے کے بعد جب یہ لوگ سمجھتے ہیں کہ ہم بالکل اب کو پروٹیکشن دینے والا نہیں ہیں, تو پھر یہ مکمل طور پر غیر قانونی حرکات میں اپنے آپ کو ملوث کر لیتے ہیں اور اپنا پلان بنا کر وارداتیں شروع کر دیتے ہیں. یعنی وہ وارداتیں جو پہلے انہوں نے جاگیردار وڈیرے یا ایم پی اے کے کہنے پر کی,
ٹھیک,
اب وہ اپنے مفاد میں خود کرنا شروع کر دیتے ہیں. یہ جو چھوٹو گینگ والا بندہ مشہور جس کا نام آپ نے دیکھا ہے, یہ بھی 5 سال تک مسلم لیگ کے ایم پی اے صدر آصف مزاری کا باڈی گارڈ رہا ہے, اور ہسٹری وہی ہے کہ اوکلا تھا انہوں نے آصف مزاری نے اس کو باڈی گارڈ رکھ لیا, پھر ان کے کہنے پر یہ وارداتیں کرتا رہا چھوٹی موٹی یا بڑی. اور ایک موقع آیا جب آصف مزاری کے ساتھ اس کے اختلافات ہو گئے کہ انہوں نے اس کی بعض حرکات سے سمجھا کہ یہ میرے کنٹرول سے باہر نکل رہے ہیں, جب لاتعلق ہوئے تو پھر اس نے اپنا گینگ مرتب کرنا شروع کر دیا. یہ ہوتی ہے اطلاع, اور اس میں پولیس کا بھی بہت بڑا رول ہے کہ وہ ان کو پتا ہے کہ یہ بندہ اسلام بندے کا باڈی گارڈ ہے اور یہ اس کے اس کو گرفتار نہیں کرتے, کچھ
بریگیڈیئر صاحب ہمیں موجود ہے اس طرح کے گینگز جو ہیں پاکستان کے باقی حصوں میں بھی ہوتے ہیں اور اس طرح کی جو جرائم ہیں اس میں وہ ملوث ہیں کئی طرح کے جرائم میں. یہ بتائیے گا کہ ان کا راستہ جو ہے وہ کس طرح روکا جا سکتا ہے, کیا کرنا چاہیے؟
جو طریقہ کار ابھی فوج نے شروع کیا ہے کہ جو ان کے سپورٹرز ہیں اور ان کے سہولت کار ہیں ان تک ایکسس حاصل کی جائے اور ان کو قابو کیا جائے تو اس کا فائنلی طریقہ کار تو یہی ہے. آپ کو یاد ہوگا کہ ایوب خان کے زمانے میں ایک محمد خان ڈاکو بڑا مشہور تھا جو بھی ایکس فوجی تھا, فوج سے اس کو ڈسمس کیا گیا, پھر اس نے اپنا گینگ بنا لیا اور کیمبل کو مغربہ کے لیے اٹک کے علاقے میں کافی اس نے دہشت گردی والی وارداتیں کی. ان لوگوں کو ابھی جو معلوم ہوا ہے کہ ایک تو یہ اس کا کوئی رابن ہوڈ والا رول تھا کہ یہ علاقے کے غریب غربات کی مالی امداد بھی کرتا تھا, ایک تو وہ اس کے مضمون ملت تھے اور دوسرا وہ اس کو ہر طرح کی پروٹیکشن اور کھانا اور ٹھکانا چھپنے کی جگہ وہ فراہم کرتے تھے کچھ اس سے ڈر سے اور کچھ اس کی مالی اعانت کی وجہ سے.
ٹھیک,
اب جو ابھی صورتحال یہ ہے کہ سننے میں آیا ہے کہ پولیس کا خیال یہی ہے کہ اس بندے کو اسی طرح زندہ نہیں پکڑا جانا چاہیے تاکہ باقی جرائم کا سراغ نہ لگایا جا سکے اور اس کے لنکیجز کا پتہ نہ لگے.
ٹھیک,
اور وہ ہر صورت میں چاہتے ہیں کہ یہ مارا جائے ایکشن میں, جبکہ فوج کی جو ظاہر ترجیح یہ ہوگی کہ اس کو زندہ گرفتار کیا جائے تو اس کے حوالے سے باقی جو جرائم ہیں یا اس کے جو سپورٹرز تھے یا سہولت کار تھے ان تک پہنچا جائے. تو صحیح طریقہ تو یہی ہے. اور دوسرا جن علاقوں میں غربت ہے وہاں پہ بھی یہ پیغام پہنچانے کی ضرورت ہے, کہنا آسان ہے کرنا مشکل ہے. ایجوکیشن کی کمی ہے, روزگار کی کمی ہے, تو وہاں اس طرح کا ڈاکو جو ہے وہ بھی جا کے حرب نظیر بن جاتا ہے. تو ظاہر ہے جب اس کا متبادل بندوبست نہیں کیا جائے گا تو ایسے لوگ ابھرتے رہیں گے.
ٹھیک, بہت شکریہ بریگیڈیئر حامد سعید صاحب آپ کا, تھینک یو سو مچ سر. ہم نے ڈیٹیل میں بات کرنی تھی لیکن زیادہ ٹائم جو ہے فرسٹ ہمارے ٹاپک پہ لگ گیا, آئندہ آپ سے بات ہوگی اس موضوع پہ. اس وقت سامعین یو این کی جانب سے آج ایک رپورٹ جو جاری ہوئی ہے جس میں کہا گیا ہے کہ افغانستان میں جاری لڑائی کی وجہ سے وہاں پر جو بچے ہیں ان کی تعلیم اور طبی سہولتوں تک رسائی جو ہے وہ محدود ہو کر رہ گئی ہے, اس پہ ہم بات کریں گے. ہمیں جوائن کیا ہے ایک افغان اینالسٹ میر ویس یاسینی صاحب نے اور ہمارے ساتھ ہیں عارف انصار صاحب. ہمیں کہا جا رہا ہے ٹائم کم ہے, بریک لیے بغیر پروگرام کو آگے بڑھاتے ہیں. اور میر ویس یاسینی صاحب, آپ ہمیں بتائیے گا اور کیا وجوہات جو ہیں وہ آپ کو نظر آتی ہے افغانستان میں بچوں کی تعلیمی اور جو طبی سہولتیں ہیں اس تک جو ان کی رسائی جس طرح محدود ہو رہی ہیں, اس کے اثرات آپ کیا دیکھ رہے ہیں افغانستان میں؟ میر ویس افغان صاحب
جی,
آئی ایم سو سوری جی, امیر ویس افغان صاحب جی,
یہاں پہ تو آپ لوگوں کو جو یو این کی طرف سے رپورٹ سامنے آئی ہے اس میں تو صحت اور تعلیم کے بارے میں بات ہوئی ہے, لیکن افغانستان میں جو بچے ہیں وہ صرف اس دو سیکٹر میں نہیں ہیں بلکہ وہاں پہ بچے لڑائی جھگڑے میں یوز ہوتے آ رہی ہے. اس رپورٹ میں ان چیزوں کو زیادہ تر اشارہ نہیں دیا ہوا ہے, لیکن افغانستان میں یہ تعداد جو ابھی سامنے آیا ہوا ہے افغان لوگ, افغان جرنلسٹ جو وہاں پہ موجود ہے وہ لوگ یہی کہتے کہ یہ اب بھی کم ہے جو یو این کی طرف سے, یہ وہی رپورٹ شدہ چیزیں ہیں جو سامنے آئی ہوئی ہیں. رپورٹ کے بغیر جو کہ ان لوگوں نے رپورٹ نہیں کیا ہوا ہے اس سے کئی گنا زیادہ ہے. مثلا میں آپ کو ایک مثال دینا چاہتا ہوں, کیا کندوز میں بچوں کو اسکول جانا ممکن ہے؟ کیا ہلمند کی شہر کے علاوہ وہاں پہ بچوں کو اسکول جانا ممکن ہے ضلعوں میں؟ کیا افغانستان کی جو زیادہ تر علاقے طالبان کے زیر کنٹرول میں وہاں پہ بچوں کی اسکول جانا ممکن ہے؟ تو یہ تعداد جو ابھی سامنے, یہ تعداد و شمار جو سامنے آئی ہوئی ہیں اس سے کئی گنا زیادہ جو اسکولز ہیں وہ بند ہے. اس رپورٹ میں تو 350 کے لگ بھگ اسکولز کو بتایا ہوا ہے کہ یہ افغانستان کے مختلف حصوں میں بند ہے, لیکن اگر کوئی صحیح دقیق رپورٹ دیکھ لیں تو اسے کئی گنا زیادہ اسکول ڈالے اور سینکڑوں ہزار بچے جو ہے وہ تعلیم کے حصے میں متاثر ہے لڑائی جھگڑے سے. دوسری جانب جہاں تک صحت کی بات ہے تو اس گزشتہ 15 سالوں میں افغانستان میں نئی نئی بیماریاں پھیل گئی ہے. آپ لوگوں کو پتا ہوگا کہ ہر صبح سے اسپیشلی میری صبح سے کئی اس طرح کیسز آئی ہوئی ہیں کہ بچے ود آؤٹ اعضاء کی پیدا ہوتے ہیں. وہ ان بیماریوں کو لوگوں نے ابھی تک نوٹس نہیں کیا ہوا ہے. اس کے علاوہ جو کینسر کی بیماری ہے آج کل افغانستان میں بہت ہی شدید قسم کا بچوں میں پھیل رہا ہے اور یہ بھی اس میں زیادہ تر نشاندہی نہیں کی ہے. یہ تو وہی عارضی سہولتوں پہ جو کہ کسی بچے کو نقصان ہوتے ہیں یا جو وہ امیڈیٹلی فرسٹ سروسز جو ہوتے ہیں ہیلتھ کی ان کے بارے میں یہ چیزیں بات ہو رہی ہے. دراصل افغانستان میں صورتحال اس سے کئی گنا بتر ہے جو رپورٹ میں سامنے آیا ہوا ہے.
اوکے, تو یہ جو ایجوکیشن اور ہیلتھ سروسز ہے ان کے تحفظ کی ذمہ داری جو ہے وہ کس پر عائد کی جا سکتی ہے ایسے میں جب بعض علاقوں پر بیشتر علاقوں پر جو افغان حکومت ہے ان کا کنٹرول ہے جبکہ ایسے بھی کئی علاقے ہیں جہاں پر طالبان وہاں پر ہے ان کے قبضے میں ہیں وہ علاقے.
دیکھیے شہناز, پہلے تو ان سب چیزوں کی ذمہ داری گورنمنٹ پہ ہے تاکہ گورنمنٹ سب لوگوں کو امن دلوا دے اور لوگوں کو سہولتیں دلوا دے. لیکن دوسری جانب جہاں پہ طالبان قابض ہے, طالبان تو ویسی طالبان ہے, ان کی طرف سے تو اب اعلان کیا ہوا ہے کہ وہ ان چیزوں کو ہاتھ نہیں لگاتے, لیکن وہ صرف میڈیا تک محدود بات ہے. ادروائز وہ لوگ کرتے ہیں, وہ لوگ اسکولوں کو نہیں چھوڑتے کیونکہ وہ لوگ اسکولوں میں سے کچھ اس طرح چیزیں نکال لیتے ہیں کہ اس میں یہ تعلیم ہوتا ہے وہ تعلیم ہوتا ہے, کیوں دینی تعلیم کیوں سب کی سب کیوں سسٹم میں وہ مذہبی نہ ہو. تو وہ طالبان کی بات ہے, لیکن اگر ہم دیکھ لیں طالبان سے زیادہ اس کی ذمہ داری تو ظاہر گورنمنٹ پہ ہے تاکہ گورنمنٹ لوگوں کو تحفظ دے سکے اور وہی بچے جو تعلیم سے رہ جاتے ہیں انہیں سہولتیں فراہم کر لے. میں اگر آپ کو پتا ہوگا وہی لوگ جو لڑائی زدہ علاقوں سے کابل اور جو بڑے شہروں میں آئی ہوئی ہے ان لوگوں کو بھی تعلیم کی سہولتیں فراہم نہیں ہے, ان کو بھی صحت کی سہولتیں فراہم نہیں ہے. آپ کو پتا ہوگا کہ
اب ظاہر ہے 14 سالوں سے یہاں پر جنگ جو ہے وہ جاری ہے اور اس کے اثرات جو ہیں وہ اس وقت بھی نظر آ رہے ہیں اور کافی عرصے تک کہا جا رہا ہے کہ یہ رہیں گے. بہت شکریہ آپ کا میر ویس افغان صاحب, آپ نے ہمیں ٹائم دیا, تھینک یو سو مچ ہماری طرف سے, اللہ حافظ. عارف انصار صاحب, السلام علیکم, پروگرام میں خوش آمدید. اور آپ سے میں ایک کمنٹ اس پہ لینا چاہوں گی کہ تعلیمی اور طبی سہولتوں تک بچوں کا جو فری اور ایک سیف ایکسس ہے اس کو یقینی بنانے کے لیے کیا کرنا چاہیے افغانستان میں, اور یہ موجودہ صورتحال میں ممکن بھی ہے یا نہیں؟
وعلیکم السلام شہناز جی, آپ کا سوال جو ہے اس کے دو اینگلز ہیں. ظاہری بات ہے کہ اکنامکس اور سیکیورٹی, سیکیورٹی سچویشن افغانستان کی جس طرح سے ہے کافی عرصے سے تو اس میں سبھی کے لیے مشکل ہے ایکسیس ہیلتھ کی بینیفٹس, اور ظاہری بات ہے ایجوکیشن تو بچوں کے لیے اور اس سے جو پہلے جنریشن گزر چکی ہیں اپنے ٹائم سے وہ جو تعلیم حاصل نہیں کر سکیں اس کا تو الگ امپیکٹ ہے. لیکن یہ ہے کہ یہ اکنامک اور سیکیورٹی سچویشن کا خطرناک ہونا, اس کی وجہ سے یہ ایکسیس پرووائڈ کرنا دشوار ہو جاتا ہے. زیادہ علاقے جو جنگ کی زد میں ہیں وہاں اور بھی زیادہ ہے, اور جیسے میر وائز صاحب نے بھی کہا کہ یو این کی جو سٹیٹسٹکس ہے انہوں نے بھی 2009 سے اس کو ٹریک کرنا شروع کیا, تو اس میں بڑا ڈفرنس آف اوپینینز ہیں کہ اصل میں نمبرز کیا ہیں. اچھا, اور اس میں بھی ڈفرنس ہے کہ کون کیجولٹیز کر رہا ہے, کس کی وجہ سے ہو رہی ہیں. یہ ایک سٹیٹسٹکس جو فیبرری میں یو این کی آئی تھی اس کے مطابق 1 in 4 جو ہیں جو کیجولٹی ہوتی ہے اس جنگ میں وہ بچے ہوتے ہیں, اور 1 in 10 جو ہیں وہ فیمیل ہوتی ہے یا عورتوں کا نقصان ہوتا ہے. تو ظاہری بات ہے کہ ان شارٹ کے اکنامک اور سیکیورٹی ایشو کے فقدان ہونے کی وجہ سے فیملیز کو نقصان پہنچتا ہے. لیکن ایک وجہ اور بھی میرا خیال ہے کہ کیوں بچے زد میں آ جاتے ہیں. ظاہری بات ہے کہ افغانستان کے زیادہ تر حصوں میں جوائنٹ فیملی سسٹم ہے, اور اکثر جو آپریشنز ہوتے ہیں یا کاروائیاں ہوتی ہیں سیکیورٹی سے ریلیٹڈ سچویشن میں, اس میں وہ اگر تقریباً تمام فیملی ہی زد میں آ جاتی ہے, کیونکہ وہ اکثر جب ہوتے ہیں تو سب ایک ساتھ ہی ہوتے ہیں. اور یہ بھی کہا جاتا ہے کہ اگر کسی کے والدین اس میں مارے جائیں تو اس کا نقصان بھی بچوں کو پھر پہنچتا ہے لانگ ٹرم میں. تو یہ پیچیدہ معاملہ ہے, لیکن شارٹ تو یہی ہے کہ اکنامک اور سیکورٹی سچویشن کا امپروو نہ ہونے کی وجہ سے سب کو نقصان پہنچ رہا ہے, جس کی وجہ سے زیادہ جو ہے وہ بچوں کو پہنچتا ہے.
جی عارف انصار صاحب بہت شکریہ, پروگرام کو تھوڑا سا آگے بڑھانا چاہیں گے. کچھ دیر میں منظر وسیم صاحب بھی انٹرنیشنل افیئرس کے آپ ایکسپرٹ ہیں, لندن سے ہمیں جوائن کریں گے. اور اس وقت جیسا کہ آپ کو معلوم ہے, امریکی جو وزیر دفاع ہے ایش کارٹر, وہ عراق کے دورے پر ہیں, اور انہوں نے یہ کہا ہے کہ داعش کے خلاف لڑائی میں عراق فورسز کی جو ضروریات ہے اس کو سنا جائے گا. ہمیں یہ بھی معلوم ہے کہ داعش کے خلاف عراقی فورسز اس وقت خاص طور پر موصل کا جو شہر ہے اس میں کافی ایکٹیو ہے, باقی جگہوں پر بھی. تو امریکہ جو ہے وہ مزید کیا کر سکتا ہے داعش کے خلاف لڑائی میں, عراقی کیا مدد وہ کر سکتا ہے اور کیا کرنا چاہیے اس کو؟ عارف انصار صاحب, عارف انصار صاحب کی لائن ڈراپ ہو گئی. منظر وسیم صاحب, آپ نے اگر میرا سوال سنا ہو پلیز اس کا جواب دینا چاہیں.
جی اس میں سچویشن ایسے لگتی ہے کہ اس وقت آن گراؤنڈ ان کے پاس اتنی زیادہ اٹریکشن ہے نہیں, اور سچویشن ایسی ہے کہ اگین وہ تین فورسز ہی آپس میں لڑے جا رہی ہیں, تینوں ایک گروپ جو ہے وہ سعودیز لیڈ ہے اور ایک ویسٹرن, اور ساتھ ہی اب رشیا بھی ان کے ساتھ ہیں اور ایران, اور تیسرا جو ہے وہ آئی ایس آئی ایل ہیں. اب اس صورت کے اندر کافی سچویشن ایسی ہو جاتی ہے کہ جو اپوزنگ سائڈ ہے وہ کس کو بیلنس کرنے کے لیے کس کی مدد کرتے ہیں یا اس کو تھوڑا سا ریلیکس کر دیتے ہیں تو اگین سچویشن بدل جاتی ہے. جیسا کہ ابھی ریسنٹلی ہم نے دیکھا کہ ایک جگہ پر انہوں نے اٹیک کیا آئی ایس ایل کے اوپر اور وہ وہاں سے وتھ ڈرا کر گئے ڈھاکہ کی طرف سے, اور دو جگہوں پہ ڈفرینٹ جگہوں پہ انہوں نے حملے کیے اور کافی انہوں نے وہاں پر گین بھی کر لیا علاقہ. تو سچویشن جو ہے امریکہ کو کرنے کے لیے یہ چاہیے میرے خیال میں کہ کسی طریقے سے اگر سعودیز اور یہ اگر ایک ساتھ بیٹھ سکیں تو تب ہی کوئی اس کا آنسر نکل پائے گا, ادروائز یہ جنگ جو ہے اسی طول پکڑتی جائے گی جب تک کہ سعودیز اور ایرانین آپس میں ایک بیٹھ کے ایک جگہ پر ان کا ریکنسائل نہیں ہو.
تو ابھی صدر اوباما جو ہیں بدھ کے روز سعودی عرب کا دورہ کریں گے, آپ کو لگتا ہے کہ ان ایشوز کو اٹھایا جائے گا سعودی حکام کے ساتھ؟
جی بہت امپورٹنٹ ہوگا, اور اگر اس میں سعودی کے ساتھ اگر کوئی ریکنسیلیشن ہو گئی تو پھر بہت جلد ہم دیکھیں گے کہ یہ جو مڈل ایسٹ کے اندر سارے ٹرمائلز ہیں یہ سارے ایک ریکنسیلیشن کی طرف جلد ہی چل پڑیں گے اور کافی جلدی سارے سچویشن جو ہے وہ پیسفل ہو جائے گی. اور یہ میرے خیال میں اوباما کے جاتے جاتے انہوں نے میرے خیال میں ان کا جو ایک لیگیسی پیس کی چھوڑنا چاہتے ہیں, اس کی وجہ سے وہ انیشیٹو لے رہے ہیں, اور میرے خیال میں کافی پازیٹیو انیشیٹو ہے, ان کو سپورٹ کرنا چاہیے سب لوگوں کو.
اوکے, جو مسٹر کارٹر ہے انہوں نے یہ بھی بات کی ہے کہ وہ عراق میں اپنی جو کاروائیاں ہیں اس کو وسیع کرنا, بڑھانے کا ارادہ بھی رکھتے ہیں. تو اگر ایسا کرتا ہے امریکہ اس کے کیا اثرات ہوں گے زمین پر وہاں؟
جی زمین پہ جب اگین وہ بات آ جاتی ہے کہ جو گراؤنڈ پہ ہم دیکھتے ہیں تو جو وہاں پر سنی ٹرائبز ہیں وہ تھریٹن فیل کرتے ہیں جو ایرانین اور عراقی جو ہیں آرمیز ان سے, کیونکہ آن گراؤنڈ رومرز ہیں کچھ اور کچھ ایسی ریئلٹیز بھی ہیں کہ جو شیعہ ملیشیاز تھیں انہوں نے بھی تقریباً ویسا ہی بیہیو کیا جیسا کہ آئی ایس آئی ایل کرتے رہے ہیں. تو ایک خوف کی لہر دوڑ جاتی ہے جب ان کی آرمی سنیوں کے علاقے میں جاتی ہے, تو اس کے آٹومیٹیکلی ریئیکشن میں ہوتا ہے کہ ان کو سپورٹ دے دیتے ہیں وہ آئی ایس آئل کو, اور وہ تاکہ ان لوگوں کو پیچھے پوچھا جا سکے یا اندر اپنے علاقے میں نہ آنے دیں. تو میرے خیال میں کہ جب تک کہ ریکنسائل نہیں ہوتا یہ آن پولیٹیکل بیسس, جب تک کہ یہ مین ایشوز ریزالو نہیں ہوں گے, تو اگر امریکہ مدد کرے گا تو وہ کاؤنٹر پروڈکٹیو زیادہ ہوگی کمپیریٹیولی. آن گراؤنڈ تھوڑی دیر کے لیے تو کچھ ان کو علاقہ مل جائے گا اور کور بھی کر لیں گے, لیکن جو ایکچوئل ایشو ہے وہ جب تک ریزالو نہیں کریں گے پولیٹیکل تو آگے میرے خیال میں بات نہیں ہوگی.
اور منظر وسیم صاحب, کویت اس وقت ہم جانا چاہیں گے جہاں یمن خانہ جنگی سے متعلق مذاکرات کی کوششیں ہو رہی ہیں, لیکن تازہ اطلاعات یہ ہیں کہ یمنی جو عہدیدار ہیں وہ تو کویت پہنچ چکے ہیں لیکن حوثی جو ہیں وہ ابھی تک نہیں پہنچے. ایسے حالات میں آپ کیا امکانات دیکھتے ہیں, یہ جو اس وقت کوششیں ہو رہی ہیں یہ کامیاب ہو سکیں گی؟
جی جب تک کہ عبداللہ صالح جو ہیں جو کہ ریپرزینٹ ان وے کرتے ہیں ہوتیز کو بھی, جب تک کہ انہوں نے یہ کہا ہے کہ جی ایریل بمبنگ جو چل رہی ہے سعودیز کی, اس کی وجہ سے وہ سٹک ہو گئے ہیں اور وہ وہاں سے نکل ہی نہیں پا رہے کہ وہ پیس کانفرنس کی طرف جا سکیں, تو ایک یہ کنسرن بنتا ہے کہ اگر پیس ٹاکس چل رہی ہیں تو اس دوران جو ہے یہ بمبنگ اور جو فائٹنگ ہے یہ بند ہو جائے, لیکن آن گراؤنڈ یہ چل رہا ہے کہ دونوں جو پارٹیز ہیں وہ جنگ ہی کو پرولونگ کر رہی ہیں, اور کوئی جب انلیس کہ یہ ختم ہوگا پیس تھوڑی دیر کے لیے بھی ہو چاہے پیس ٹاک کے درمیان میں ہو, تو بہت مشکل ہے کہ پیس ٹاک آگے بڑھ سکیں گے.
ٹھیک, منظر وسیم صاحب آخری موضوع پہ آپ کا میں کمنٹ لینا چاہوں گی. گزشتہ دنوں سعودی عرب نے امریکہ کو جو دھمکی دی ہے کہ امریکہ میں اس کے جو 750 ارب ڈالر کے سرمایہ ہے اس کو وہ فروخت کر دے گا, اور وہ آپ کو پتہ ہے کانگریس میں ایک بل جو اس وقت پینڈنگ ہے وہ ایشو جو ہے اس کے پس منظر میں انہوں نے یہ دھمکی دی ہے. یہ بتائیے گا کہ موجودہ جو صورتحال ہے اس وقت بظاہر ہمیں کچھ کشیدگی دونوں ممالک کے تعلقات میں نظر آ رہی ہے, وہ کس طرف جاتی ہوئی آپ کو دکھائی دیتی ہے؟
جب تک اوباما جو تھے انہوں نے تھوڑا سا بیلنس کر رکھا تھا اور کوشش ان کی یہ تھی کہ سعودی کو ساتھ لے کے ہی چلیں, لیکن جب الیکشن کا زمانہ آتا ہے تو جو گورنمنٹ ہیں وہ تھوڑی کمزور پڑ جاتی ہیں امریکہ میں, اس صورت کی وجہ سے یہ بنا کہ جو یہ جو بل پاس کیا گیا تو سعودی نہ صرف اس سے تھریٹن فیل کر رہے ہیں بلکہ انسلٹڈ بھی فیل کر رہے ہیں, اور وہ بہت سیریسلی یہ جو بات کی گئی ہے سعودی عرب کی طرف سے تو اس کو سیریسلی ہی لینا چاہیے, کیونکہ یہ تقریباً 750 ٹریلین ڈالر ہیں, اور اگر وہ ایک دم سے ڈمپ کرتے ہیں تو نہ صرف امریکہ کی بلکہ ساری دنیا کی ہی اکانومی کو ایک مصیبت بن جائے گی, تو میرا نہیں خیال کہ اس کو سیریسلی نہیں لیا جائے گا امریکہ میں ریگارڈلیس کہ کون سی گورنمنٹ ہے, اس بات کو بہت سیریسلی لینا چاہیے اور اس کو اس حد تک آگے بڑھنے کی نوبت نہیں آنے دینی چاہیے.
بہت شکریہ منظر وسیم صاحب آپ کا, تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. اور سامعین پروگرام کے آخری سیگمنٹ کی جانب ہم جانا چاہیں گے جس میں ہم بات کریں گے کرکٹ پہ, اور ایک انٹرویو پاکستان کی T20 کے جو کیپٹن ہیں ان کا انٹرویو ہم آپ کو سنوائیں گے. اس کے بعد یہاں اسٹوڈیوز میں ہمیں جوائن کریں گے ہماری وائس آف امریکہ کی افغان سروس کے متی اللہ عابد نور صاحب, ان سے ہم افغانستان کی جو کرکٹ ٹیم ہے اس پہ ہم ان سے بات کریں گے. ہمارے ساتھ رہیے, اس وقت ایک مختصر سی بریک لیتے ہیں, بریک کے بعد واپس آ کر اس موضوع پہ بات کریں گے.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
Pakistan ka pura ka pura focus sirf ye hai ki Bharat Pakistan ko jung mein talab kar sake.
Gair janibdar behas.
Ke remittance ka waqia hua Pakistan ke andar. Kahan thi azadein ki hamari adalatein, kya ye adalaton ka faisla tha?
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, جو آپ سن رہے ہیں وائس آف امریکہ کی واشنگٹن اسٹوڈیو سے, میں ہوں آپ کی میزبان شہناز نفیس, اور اس وقت اسٹوڈیوز میں میرے ساتھ ہیں متی اللہ عابد صاحب, وائس آف امریکہ کی افغان سروس سے آپ کا تعلق ہے. بہت شکریہ پخیر راغلی اسٹوڈیو تو, اور آپ کو خوش آمدید کہتے ہیں. جی متی اللہ عابد صاحب, اس سے پہلے کہ افغان جو کرکٹ ٹیم ہے جو گزشتہ دنوں کافی شاندار کاروائی جو ہے وہ دکھاتی رہی ہے, اس پہ ہم آپ سے بات کریں. ایک مختصر انٹرویو ہے پاکستان کی T20 کے جو کیپٹن ہیں سرفراز احمد صاحب, ان کو انٹرویو کیا ہے سعود ظفر اور خرم نے, ہمارے رپورٹرز ہیں کراچی سے, تو وہ ہم سنتے ہیں, پھر اس کے بعد آپ سے بات کریں گے. جی
2019 के प्लेयर हर टीम में जो है वो शामिल किए गए हैं, और हमारे पास भी बड़े जोर ज़बरदस्त प्रॉमिसिंग प्लेयर हैं, अहसान खान और हसन मोहसिन। उम्मीद है कि इंशाल्लाह अगर इनको मौका मिलता है तो अच्छा परफॉर्मेंस करेंगे और इंशाल्लाह पाकिस्तान टीम और आगे जूनियर टीमों में जगह बनाएंगे अपनी। मुझे तो अभी नहीं मालूम कि इंजी भाई अनाउंस हो गए या नहीं आ गए, इंशाल्लाह अगर इसी बात है जो पीसीबी सोच रहा होगा, बेहतरी सोच रहा होगा, जो भी आएगा जाहिर सी बात है इंजी भाई आएंगे या जो भी आएंगे जाहिर सी बात है जो भी होगा पाकिस्तानी क्रिकेट के लिए अच्छा होगा। तो उम्मीद है कि जो भी पीसीबी जिसको भी लेके आएंगे पाकिस्तान की तरक्की के लिए लेके आएंगे। काफ़ी टाइम से ये वर्ड सुन रहा हूँ और मैंने पहले भी कहा है कि इसको मेरे नाम के नाम से हटा दें, ज़्यादा बेहतर है, क्योंकि क्रिकेट में यार कई परफॉर्मेंस करते हैं कभी नहीं करते, तो जब आप परफॉर्मेंस कर देते हैं तो नाम जी चल जाता है, धोखा नहीं दिया, परफॉर्मेंस नहीं की तो वो धोखा नहीं दिया। आई थिंक ये क्रिकेट है तो क्रिकेट को गेम की तरह लें और इस वर्ड्स को साइड में रख दें ज़्यादा बेहतर है। देखें मेरी पूरी कोशिश यही होगी कि अपनी परफॉर्मेंस जारी रखूँ, जाहिर सी बात है जब मैं परफॉर्मेंस करूँगा तो लड़के भी ऑब्वियसली परफॉर्मेंस करते रहेंगे, तो आई थिंक मेरा परफॉर्मेंस करना बहुत ज़्यादा मैटर करेगा टीम के लिए। लेकिन अभी तो कहना कबल इस वक्त है कि क्या बैटिंग ऑर्डर होगा क्या बैटिंग ऑर्डर नहीं होगा, इंशाल्लाह जब जो भी अभी इस वक्त जब T20 करीब आएगा तो उसी के मुताबिक टीम का बैटिंग ऑर्डर डिसाइड करेंगे।
जी सामीन, और ये थे पाकिस्तान की T20 के कैप्टन सरफराज अहमद, जिनको इंटरव्यू किया हम कराची में हमारे साथी सऊद जफर और खुरम ने। और आबिद साहब आपकी जानिब, मतलब आबिद साहब आपकी तरफ आते हैं। सबसे पहले तो जो आज की बड़ी खबर है कि इंजमामुल हक साहब जो अफ़गानिस्तान क्रिकेट टीम के कोच थे अब वो नहीं रहे और अब उन्होंने पाकिस्तान की जो कौमी सलेक्शन टीम है उसके चेयरमैन वो बन चुके हैं। ये बताइएगा कि अफ़गान टीम की जो हौसला अफजा कार्रवाई हमने देखी है गुज़श्ता दिनों में, उसमें इंजमामुल हक का एज ए कोच कितना किरदार रहा?
बहुत ज़्यादा है शनाज़, इस तरह है कि अफगानिस्तान की क्रिकेट की तारीख जो छोटी सी है उसमें अफगानिस्तान में जो कोचिंग का जो डिपार्टमेंट है उसमें पाकिस्तान का रोल ज़्यादा है। राशिद लतीफ़, कबीर खान और फिर इंजमामुल हक, ये तीन पाकिस्तानी मशहूर लेजेंड प्लेयर हैं, उन्होंने रोल प्ले किया है। इंजमामुल हक का इस तरह ज़्यादा देखा जाता है कि वो उस वक्त अफगानिस्तान टीम के कोच बने जब अफगानिस्तान जा रहा था T20 वर्ल्ड कप में, फर्स्ट टाइम जो इंडिया में हो रहा था। और हमारे अफगानिस्तान प्लेयर के ज़्यादा मशहूर ये है कि बाकी मुल्कों में कहते हैं पाकिस्तान के बारे में कि एक शाहिद अफरीदी होता है, हमारा हम ग्यारह शाहिद अफरीदी रखते हैं। सब ज़्यादा जोशीले खिलाड़ी हैं और क्रिकेट है हौसले का खेल, और इंजमाम मशहूर था अपने हौसले के लिए, बड़े इस्तेकामत से खेलते थे। उनके आने से हमारे खिलाड़ियों में, अफगानिस्तान के खिलाड़ियों में एक हौसला, एक बैठ कर खेलने का, विकेट पे खड़े होने का बहुत ज़्यादा उन्होंने भी इनको एक्नॉलेज किया है। जब मैं था इंडिया में उनके साथ, इंजमाम से मेरे काफ़ी सामने बातें हो रही, तो इंजमाम का ज़्यादा रोल यही था कि उन्होंने अफगानिस्तान टीम को एक हौसला दिया है और विकेट पे खेलने का हौसला दिया। और आपने अगर देखा होगा, सामीन ने भी देखा होगा कि 180 तक हमारे क्रिकेट के खिलाड़ी अफगानिस्तान के वो खेले हैं, तो इंजमाम का रोल कोई नजरअंदाज नहीं कर सकता,
बिल्कुल ठीक। ओके, ये बताइएगा कि अब इंजमाम के बाद अफ़गानिस्तान की क्रिकेट टीम को आप किस तरह देखते हैं, और ये कि अगला कोच जो है वो क्या, क्योंकि क्रिकेट पे आपकी काफ़ी गहरी नज़र रही है, तो किसके इम्कान ज़्यादा है?
बिल्कुल, इस तरह है कि इस तरह जो जहाँ तक इंजमाम ने उनको पहुँचाया और जितने उन्होंने हेल्प किया उनको, अब ज़रूरत यह है कि उसी तरह का कोई कोच आ जाए ताकि उनको आगे जो खेल हो रहे हैं, हमारे अफगानिस्तान टीम टूर कर रही है स्कॉटलैंड और आयरलैंड और फिर हॉलैंड जून जुलाई में, तो उसके लिए ऐसा कोच होना चाहिए जो उन एनवायरनमेंट में उनको आगे बढ़ा सके। फिर जो हौसला इन्होंने लिया है इंजमाम से, उसके लिए तीन ऑप्शन ज़्यादा अफगानिस्तान क्रिकेट बोर्ड नज़र में रखे हुए हैं कि एक तो अफगानिस्तान को पाकिस्तान से कोई कोच मिल जाए, क्योंकि एक तो ज़ुबान का भी ज़रूरत ज़्यादा होती है, हमारे अफगानिस्तान के प्लेयर ज़्यादा उर्दू भी मतलब महारत रखते हैं, बोल सकते हैं, जिस तरह मैंने इंडिया में देखा
बाकी भी ऐसे ममालिक हैं जहाँ उर्दू बोली जाती है।
उन्होंने तीन चार ऑप्शन रखे, एक तो इंडिया में भी उर्दू बोली जाती है, समझी जाती है। मनोज बरबाकर अभी अफगानिस्तान के बॉलिंग कोच हैं, उनके साथ उनका काम चल रहा है, तो अगर इंडिया से ले या श्रीलंका से ले, तीन ऑप्शन उनके सामने पड़े हुए हैं।
ओके, तो अभी हमने देखा जिस तरह आपने भी कहा आबिद साहब के बहुत कम वक्त में जो अफ़गानिस्तान की क्रिकेट टीम है इन्होंने ख़ुद को इस्टेब्लिश किया और फिर इतनी ज़बरदस्त इन्होंने कारकर्दगी दिखाई है। जिम्बाब्वे के दौरे में अफ़गानिस्तान की कामयाबी,
बिल्कुल
T20 वर्ल्ड कप में उनके घर में शिकस्त दी सीरीज़ में, T20 में जो इन्होंने कारकर्दगी दिखाई है, और उसमें तो वेस्ट इंडीज़ जैसी टीम को भी
शिकस्त दी,
बिल्कुल उनको शिकस्त दी।
अफगानिस्तान असल में है अभी जो रैंकिंग है T20 में 90 مقام پہ ہے, مطلب بنگلہ دیش اور زمبابوے سے بھی آگے ہیں. تو اگر اس طرح آپ دیکھ لیں ایک ٹیم جو اصل میں اسٹیٹس ہے,
تو انضمام جس طرح آپ نے کہا کہ وہ تو ابھی ٹی ٹوینٹی میں کچھ دیر جب رہی تب انہوں نے ایز اے کوچ اس ٹیم کو جوائن کیا, لیکن اور ایسے کیا وہ ہیں فیکٹرز ہیں جنہوں نے کردار ادا کیا اور اتنے کم عرصے میں ہم دیکھ رہے ہیں جس طرح یہ ٹیم جو ہے ابھر کر سامنے آئی ہے؟
بالکل, ایک بہت بڑا اہم فیکٹر جو ہے وہ پیاس ہے, لگن ہے. افغانستان میں خبریں ابھی آپ نے جو شو میں شروع میں کہا لڑائی کی باتیں اور جھگڑے کی باتیں, لیکن کرکٹ واحد چیز ہے جہاں افغانستان کے لوگوں کو ایک ہوپ دیتی ہے, ایک امن کا ایک پیغام ملتا ہے, اور افغانستان کے کھلاڑی یہی سمجھتے ہیں کہ ہمارے لوگ ہمیں دیکھ رہے ہیں, ایک امیدیں وابستہ ہیں کہ کس طرح ہمارے کھلاڑی میدانوں میں کھیل رہے ہیں آسٹریلیا کے اور انڈیا کے اور دوسرے ملکوں میں. تو یہی چیز ان کو پش کر رہی ہے, ان کو ایک پیغام دے رہی ہے, اگر آپ اچھا کھیلیں گے تو افغانستان کے لوگوں کو ایک خوشی کا موقع ملے گا. آپ نے دیکھا جب افغانستان کی ٹیم کابل پہنچی واپس ویسٹ انڈیز کو ہرا کر, تو اتنا بڑا جشن ہوا تھا. تو افغانستان میں صرف دو جگہ فائرنگ ہوتی ہے, یا لڑائی میں فائرنگ ہوتی ہے یا کرکٹ کے میچ جیتنے کے بعد
اس میں ہوتی ہے. ٹھیک, رائٹ. یہ بتائیے گا متی اللہ عابد صاحب کے جس طرح افغانستان پاکستان میں ہم دیکھتے ہیں یا باقی ٹیمز میں کہ پورے جو انحصار ہے ایک یا دو کھلاڑیوں پہ کیا جاتا ہے, جس طرح پاکستان کا شاہد افریدی ہیں یا باقی ایک دو چند کھلاڑی ہیں, تو یہاں پہ افغانستان کی ٹیم میں ایسے کون ہیں نامور کھلاڑی جن کا کہ بہت زیادہ رول رہا ہے اور جب جیت ہوتی ہے ان کو کریڈٹ دیا جاتا ہے؟
بہت, مطلب تھوڑے عرصے میں بہت نام آئے ہیں اور ہر فارمیٹ میں ڈفرینٹ مختلف نام ہوتے ہیں. جیسا شہزاد محمدی وہ بہت مشہور ہو گیا اس پہلے سے, جو زیادہ ہٹے مارنے کا اس کا نام ہے, وہ ایم ایس دھونی کی طرح, وہ محمد شہزاد. اور اس طرح پھر محمد نبی ساخیل ہے, اور ہمارے دوسرے جو کپتان ہوتے ہیں افغانستان کے نجیب زدران ہے, سمیع اللہ شینواری ہے, بالنگ کے شعبے میں نجیب دولت زدران, شاہپور زدران, پھر حمید حسن. تو یہ بڑے نام ہیں افغانستان میں گنے جاتے ہیں, سٹارز وہاں پہ لوگ ان کو اکنالج کرتے ہیں. تو افغانستان کا ٹیم جس طرح میں نے بھی کہا کہ ایک شاہد افریدی نہیں, 11 شاہد افریدی ان کے
زیادہ پاس ہیں اس میں, یعنی پرجوش.
ہر کھلاڑی آتے ہیں بس مارنے کے جذبے میں ہوتا ہے, کھیلنے کا شوق ہوتا ہے, فیلڈ میں دیکھ کے خود کو زخمی بھی کر لیتے ہیں لیکن کوشش کرتے ہیں کہ وہ کھیل
دل سے,
دل سے بہت زیادہ کھیلتے ہیں. ان کے پاس اور کچھ ہے بھی نہیں کھیلنے کے لیے, جو ایک چانس مل گیا ان کو کئی دفعہ ورلڈ کپ میں آ گئے اور فرسٹ ٹائم انہوں نے کوالیفائی کیا تین ملکوں کو ہرا کے, اسکاٹ لینڈ, ہانگ کانگ اور زمبابوے کو. پھر آگے بڑھ کے انگلینڈ کے خلاف اچھا کھیلے, آپ نے دیکھا ہوگا ساؤتھ افریقہ کے خلاف کھیلے, سری لنکا کے خلاف کھیلے. تو ہر کھیل میچ میں یا حمزہ ہوتک اچھا کھیلا ہے یا راشد ارمان, نوجوان کھلاڑی اور جو سینئر کھلاڑی ہے یہ کمبینیشن بنا ہوا ہے, اور انضمام کی کوچنگ اور پھر افغانستان کے لوگوں کی جو وہ ہے پیچھے سے دعائیں ہیں وہ کام دکھا رہی ہیں.
ٹھیک ہے, رائٹ. یعنی مختلف فیکٹرز ہیں جو کنٹریبیوٹ کر رہی ہے. اوکے, یہ بتائیے کہ متی اللہ عابد صاحب کے آپ انڈیا میں جو ٹی ٹوینٹی ورلڈ کپ تھا اس کی کوریج کے لیے آپ گئے تھے, پاکستان کی جو کارکردگی رہی اس پہ آپ کیا وجوہات دیکھتے ہیں؟
زیادہ جو میری باتیں ہوئی ہیں وہاں پہ جو ایکسپرٹس تھے جو کرکٹ کے لکھنے والے تھے, وہ پاکستان ٹیم کو بالکل آمادہ نہیں سمجھ رہی تھی. وہ سمجھ رہے تھے کہ یہ ٹیم بس کھیلنے آئی, جیتنے کی نیت سے آئی ہی نہیں ہے. اور ایشیا کپ میں جو ان کی کارکردگی رہی وہی تسلسل رہا ہے. ایک بیٹنگ کا جو فقدان انہوں نے دیکھا, آپ نے بھی دیکھا ہوگا کہ ٹی ٹوینٹی میں نارملی کھلاڑی تین بالوں کے بعد پھر بڑے شاٹے کھیلتے ہیں, کچھ کھلاڑی نے 20-22 بالے کھیل کے بھی 25 رن بنائے, اس سے لگتا ہے کہ وہ ٹی ٹوینٹی کے وہ کانسیپٹ میں تھے ہی نہیں. پھر زیادہ پریشر جو تھا کپتان شاہد افریدی پہ تھا, اس کا آخری ورلڈ کپ تھا. تو جو بعد میں جو مایوسیاں سامنے آئی ہے, وقار یونس کا ریزائن تھا, پھر شاہد افریدی نے وہ چھوڑ دیا کام ایز اے ٹی ٹوینٹی پلیئر. تو اب ایسے لگ رہا ہے کہ پاکستان کوشش کر رہا ہے کہ اپنا جو بکھرا ہوا کرکٹ کا جو اسٹرکچر ہے وہ انضمام کے آنے کے بعد اس کو سنبھالا دیں, اور کیونکہ ان کا آنے اس طرح ہے کہ وہ ایک نام بنا چکے ہیں کرکٹ میں افغانستان کی کوچنگ کر کے, اور آج انہوں نے شہریار خان نے جب بات ہی کی ہے کہ انضمام کے آنے سے ہم ایک نئے منزل کی طرف نئے قدم اٹھائیں گے.
جی, تو جس طرح آپ نے انضمام کے کردار کی بات کی ہے افغانستان کرکٹ ٹیم میں اور ان کی بہتر کارکردگی میں, اب آپ کو لگتا ہے کہ پاکستان جو ہے وہ اس میں بہتری آئے گی ان کی کرکٹ میں؟
انضمام جس طرح میں نے دیکھا اور جانا ہے بڑے ڈسپلن پلیئر بھی رہے ہیں اور شخصیت بھی ہے, اور مطلب بات کرتے ہوئے بھی ان سے لگتا ہے کہ وہ سنجیدہ ہے اور ڈیڈیکیٹڈ ہے. تو اگر وہ جس طرح وہ خود ہے اس کے ساتھ ٹیم بھی اسی طرح رہے اور انضمام ڈیلیور کر سکے اور ایسے ٹیم بنانے میں کامیاب ہو جائے جس طرح پاکستان شروع کے سالوں میں رہا ہے جب یونس خان کھیلتے تھے, باقی پلیئر کھیلتے تھے, تو توقع ہے کہ وہ پاکستان پھر سے جو وقار تقریباً کھو چکے تھے کرکٹ کے میدان میں واپس ان کو یاد آ جائے.
اوکے, اب مختصراً 30 سیکنڈ میں ہمیں بتائیے گا کہ افغانستان کی جو کرکٹ ٹیم ہے, آئندہ ان کی, بہت سے ہمارے سامعین ہیں کرکٹ کے شوقین, وہ دیکھتے ہوں گے کرکٹ کے, ان کی کیا وہ ہوں گی مصروفیات؟
ابھی تو ان کا بات چل رہی ہے بڑی بڑی ٹیمیں سے, جس طرح کارکردگی دکھائی ہے, بڑے ملک تیار ہیں افغانستان کے ساتھ کھیلنے کے لیے. اور افغانستان جو حالیہ مطلب آنے والا دورہ ہے وہ ہے اسکاٹ لینڈ جون جولائی میں, اور پانچ ون ڈے میچ کھیلیں گے آئرلینڈ کے خلاف. تو ابھی جو اسکیڈول معلوم ہے وہ یہی ہے, ہو سکتا ہے کہ اس کے بعد کچھ نئی خبریں بھی.
اور ہماری دعا ہے کہ شاندار, اسی طرح شاندار کارکردگی دکھائی جس طرح انہوں نے بھارت میں دکھائی ہے, اور ویسٹ انڈیز کو جس طرح شکست دی, باقی
وہ چیمپئن کا چیمپئن بن گیا.
بالکل جی, بالکل,
بہت شکریہ.
تو ہماری بہت شکریہ آپ کا, ڈیرا منن استاسو متی اللہ عابد سے, تھینک یو, بہت شکریہ. اور سامعین, اس کے ساتھ ہی پروگرام کا ٹائم بالکل ختم ہو چکا ہے. شہناز نفیس کو نیکسٹ ویک تک اجازت دیجیے, اپنا خیال رکھیے, اللہ حافظ.